नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा जगत भण्डारीसँगै सरस्वती अधिकारीको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति, 14 जनाको मृत्यु, अझै 2 दिन मनसुन सक्रिय रहने पूर्वानुमान।
मन्त्री परिषद बैठक बालुवाटारमा चल्दै, मन्त्री फेरबदल हुने सम्भावना।
नेपालमा कोरोना संक्रमितको संख्या 69,000 नाग्यो, 50,000 बढी उपचारपछि स्वस्थ।
विश्वभर 5 करोड मानिस जलवायु परिवर्तनबाट प्रभावित, मानव समुदाय एकपछि अर्को जोखिमको सामना गर्दै।
र आइपिएल क्रिकेटमा पन्जाब बेङ्गलोर विरुद्ध ब्याटिङमा।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। लगातारको वर्षाका कारण मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ। स्याङ्जा, पाल्पा लगायतका जिल्लामा बाढी र पहिरोमा परी 14 जनाले ज्यान गुमाएका गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख मुरारी वस्तीले विभिन्न विपदका घटनामा परी 14 जनाको मृत्यु भएको बताउनुभयो। अझै 7 जना बेपत्ता छन् भने 3 जना घाइते भएका पनि उहाँले बताउनुभयो।
दुखजनाको भएको छ होइन, बेपत्ता 7 जना, घाइते 3 जना रहेको अवस्था चाहिँ खाना पिना सडक त धेरै ठाउँ अवरुद्ध छन् होइन, त्यो राजमार्गमा 8-9 ठाउँ अवरुद्ध छन्। खोलिया पनि होला नि त्यही अहिले पछिल्लो समयमा होइन, कान्तिरा राजमार्ग पनि 2-3 ठाउँमा अवरुद्ध भनेको छ। पूर्व पश्चिम राजमार्ग चाहिँ नारायणगढ खण्ड, त्यो पनि अवरुद्ध भनेको छ। पासिङ लामो, हरानीको लम्बिङ मनाङ, माटडी साँखे चाहिँ अवरुद्ध छन्।
2 दिनदेखिको वर्षाले स्याङ्जा र पाल्पामा बढी मानवीय क्षति भएको छ। स्याङ्जाको वालिङ नगरपालिका 14 पहिरोमा घर पुरिँदा 1 घरका 9 जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ। कालीगंजकी गाउँपालिकामा 1 जनाको मृत्यु भएको छ। उद्धार राहतसँगै प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले बताउनुभयो।
पानी अविरल परि नै रहेको छ होइन, अब कालीगण्डकी 4 र वालिङको 2 ठाउँ गएर 10 जना मान्छे व्यक्तिको चाहिँ ज्यान गएको छ, अरू सुरक्षित हुनुहुन्छ र सुरक्षित स्थानमा राखिया छौँ। पहिरोले कुरेको त सकिने गयो, त्योभन्दा बाटा 2 घर परिवार हुनुहुँदो रहेछ, उहाँहरूलाई सुरक्षित स्थानमा सारिएको छ, उहाँहरूलाई त्यहाँ नबस्न अनुरोध गरिएको छ, उहाँहरू सुरक्षित स्थानमा जानुभएको। मृतकलाई पनि राहत दिन्छौँ र चाहिँ जो जसको घर चाहिँ पहिरोले कुरिएको छ उहाँहरूलाई पनि अहिले चाहिँ सुरक्षित स्थानमा त्यहाँ पालिकाले सारिसकेको छ र तत्कालको राहत चाहिँ पालिकाले दिन्छ। हामीले मापदण्ड बमोजिम
कपिल वस्तुमा विद्युत प्राधिकरणको गाडी खोलाले बगाउँदा 1 जनाको मृत्यु भएको छ। निरन्तरको वर्षाले गोठ भत्किँदा बागलुङको काठे खोला गाउँपालिका 2 भीमा पोखराका टेक बहादुर खाती सम्पर्कविहीन भएका छन्। उनको खोजी कार्य भइरहेको प्रहरी नायब परीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो। धनकुटाको महालक्ष्मी नगरपालिकामा 1 जनाको मृत्यु भएको छ भने 1 जना घाइते छन्। पाल्पामा पनि पहिरोमा परी 1 जनाको मृत्यु भएको छ, अझै 5 जना बेपत्ता छन्। पाल्पाकी सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा उद्धार र राहत कार्यक्रम जारी राखेको बताउनुभयो।
विपदको समयमा जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा निकाय, स्थानीय तह र त्यसको सरकारवाला वर्गहरू सबैले सामान्य रूपमा आफूसँग भएको रिसोर्सहरू प्रयोग गरेर हामी काम गरिरहेका छौँ। स्कुलहरूमा हामीले कति व्यवस्थापन गरेका छौँ, ठुलो मासमा त्यस्तो गरेर लिएर राख्नुपर्ने अवस्था छैन। विपदको समयमा मेन चाहिँ अब हामीले उद्धारको कार्यालय हो, ड्युरिङ अहिले अवस्थामा उद्धारको लागि हामी अब नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत हाम्रो टिमहरू चाहिँ स्ट्यान्ड बाई नै छ, त्यो हेरिकन हामी गरिरहेका छौँ। राहत त अब नेपाल सरकारले तोकेको मापदण्ड अनुसार वितरण।
देशभर जारी झरी अझै रोकिने अवस्था छैन। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाका अनुसार पर्सिसम्म निरन्तर वर्षा हुनेछ। वर्षासँगै बाढी र पहिरोको जोखिम पनि बढ्दो छ। विभिन्न ठूला नदीहरूमा पानीको बहावले खतराको तह पार गरेका छन्। नारायणी तथा तिनाउ नदीमा पानीको बहाव उच्च भएको छ। चितवन हुँदै बग्ने नारायणी नदी पनि खतराको तह पार गर्दै बस्तीमा पसेको छ। भरतपुर महानगरका चारवटा ओडा नदीको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो।
नदी त्यो क्षेत्रमा नजानु, सुरक्षित तरिकाले घरमा बस्नु। नदी र अरू घोल भन्छ, सानो नदीहरूलाई घोल भन्छ यहाँ। नदी र घोलको पानी बस्तीमा पस्ने र त्यसले जनधनको क्षति गर्ने सम्भावना भयो भने तत्काल सुरक्षा निकायमा खबर गर्नुहोस् भनेर हामीले आम नागरिकलाई सूचना प्रवाह पनि गरिरहेको छौँ। सुरक्षित ठाउँमा सारौँ, मान्छेलाई सिफ्ट गरौँ र नर्मल भएपछि त्यहाँ पठाउँला भन्ने हिसाबले जनप्रतिनिधिलाई वडाध्यक्षहरूलाई कुरा गरेका छौँ।
आज भोलि नारायणी पश्चिम राप्ती बबई तिनाउ बाँडगङ र त्यसका सहायक नदीमा बहाव खतराको आसपास हुने पूर्वानुमान गरिएको छ। यस्तै कर्णाली, कोशी, खनकाई, कमला, बागमतीमा सतर्कता आसपास हुने भएकाले ती नदीका तटीय क्षेत्रका क्रियाकलाप नगर्न अनुरोध गरिएको छ। तिनाउ नदीको पानीको बहाव बढ्दै जाँदा सम्भावित घटना हुन नदिन भइरहेका तयारीबारे जानकारी दिँदै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे
तटीय क्षेत्रमा बस्ने जो बासिन्दाहरूलाई सतर्क रहन अनुरोध गर्ने, पानी पस्ने अवस्था भयो, खतराको लेभल नदीले चाहिँ त्योभन्दा बढी पानी भयो भने उहाँहरूलाई चाहिँ हामीले सुरक्षित ढङ्गले सुरक्षित स्थानमा सार्ने अनि उहाँहरूको लत्ता कत्ता लगायत खाद्यान्नहरू चाहिँ सुरक्षितमा सार्ने, मान्छेहरूलाई सुरक्षितसँग सार्ने नै हो अहिलेको मुख्य काम र त्यहाँ चाहिँ हाम्रो सुरक्षा टोली लगायत स्थानीय तहले समन्वयको काम गरिरहेको अवस्था छ।
लगातारको वर्षाका कारण कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पनि पानीको सतह बढेको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिकामा पर्ने आयोजनाको जलाशयमा 24 घण्टाको अवधिमा झण्डै 2 मिटर पानीको सतह बढेको आयोजनाका कर्मचारी पूर्णबहादुर बलामीले जानकारी दिनुभयो। कुलेखानी जलाशयमा समुद्री सतहबाट 1530 मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमता छ।
निरन्तरको वर्षाले देशका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध भएका छन्। अर्घाखाँची स्थित गुरुसिंह सन्धि खर्क सडक खण्डको दह खोलामा ठूलो पहिरो जाँदा गैरातीदेखि सडक अवरुद्ध भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नलप्रासी र पश्चिम नलप्रासीको बीचमा पर्ने दाउन्ने राजमार्गमा विभिन्न 6 ठाउँमा पहिरो खसेकाले सवारी साधन राजमार्गमै रोकिएका छन्। पहिरोका कारण अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको स्थानीय प्रशासनले जनाएका छन्। नारायणगढ मोगलिन सडक खण्ड भने सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका 6-4 किलोमा खसेको पहिरो पन्छाइएसँगै दुईतर्फी सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताउनुभयो। सोही सडक खण्डको 5 किलोमा भने सडक एकतर्फी मात्रै सञ्चालनमा रहेको छ।
मनसुन सकिनुपर्ने अवस्थामा लगातार वर्षा भएपछि पहिरोको जोखिम क्षेत्रका मानिसहरू चिन्तित छन्। अहिलेको यो वर्षाले बाढी पहिरोको थप जोखिम निम्त्याउने खतरा कत्तिको छ भनेर सहकर्मी कोमल विश्वकर्माले पहिरोविद डाक्टर सुबोध ढकाललाई सोध्नु भएको छ।
यति धेरै पानी छिरिसक्यो जमिनमा कि जमिनमा रहेको जुन माटो छ त्यो माटो चाहिँ एकदमै गलिसक्यो र अलिकति पानी बढी हुन साथी त्यो बग्न थाल्छ। त्यो कारणले गर्दाखेरि जति धेरै पानी पर्दै गयो, जति मनसुन चाहिँ लम्बिँदै गयो, त्यति पहिरोको र अर्को भनेको भुचियाको दुईटाको क्रम चाहिँ के हुन्छ बढ्दै जान्छ।
पहिरोको कुरा गर्नु पर्दाखेरि चाहिँ कुन कुन क्षेत्र अझ बढी जोखिममा रहेको तपाईँले पाउनु भएको छ?
यही ठाउँ भनेर ठ्याक्कै भन्न त सकिँदैन। धेरै जसो पहाडी भागमा हेर्दाखेरि यो हायर हिमालय छोडेर हाम्रो महाभारत रेन्ज र चुरेको दुईटा एरिया चाहिँ पहिरोको लागि अहिलेको केसमा यो जुन मनसुनकोमा पानी परिरहेको बेलामाको कुरा गर्दाखेरि चाहिँ त्यो ठाउँ भनेको जहाँ पनि तपाईँको पहिरोको सम्भावना छ र त्यसमा पनि सबभन्दा बढी चाहिँ कहाँ हुन्छ भनेर भन्दाखेरि चाहिँ जहाँ पुरानो पहिरोहरूमा मान्छेको बस्ती छ, जस्तो सिन्धुपाल्चोक बस्तीको त्यो तिनवटा घटना र गुल्मीतिरको घटनाहरू पनि हामीले हेरिरहेका छौँ। जुन ठाउँमा चाहिँ पुरानो पहिरोमा मान्छेहरू बसिरहनु भएको छ त्यो ठाउँ भनेको चाहिँ बढी पहिरोको लागि जोखिममा परेको र अर्को चाहिँ त्यस्ता ठाउँबाट फेरि हाम्रो बस्ती भइसकेपछि डोजरले सडक खनेर गएका ग्रामीण सडकहरू जहाँ बढी छन् त्यो ठाउँमा पनि पहिरोको
सिन्धुपाल्चोकको कुरा गर्ने हो भने त्यहाँ लगातार जसो क्षति नै पुर्याइरहेको छ, बस्ती नै सार्नुपर्ने त्यस्तो कतै नोटिसमा छ तपाईँको?
यस्तो छ, हामीले जुन अनुसन्धान गरेर हेरेको ठाउँमा भन्दाखेरि चाहिँ जुन ठाउँमा गएर हामीले त्यस्तो देख्छौँ त्यो ठाउँमा चाहिँ त्यहाँको स्थानीयलाई हामीले भन्ने चाहिँ गरेका छौँ। भन्दैमा पनि उहाँहरूको चाहिँ अप्सन नहुँदाखेरि उहाँहरू शरीरको बसेको अवस्था त नहुन सक्छ, तर अब अहिले यहाँले भन्नुभएकोमा चाहिँ यही ठाउँमा भएर भन्दा चाहिँ अलिकति सेन्सिटिभ कुरा पनि हुन्छ यो।
अब यसको रोकथामको लागि चाहिँ के गर्नु पर्ला?
अब रोकथाममा चाहिँ हाम्रो 2-3 उपाय हुने हो। एउटा भनेको त इन्जिनियरिङ स्ट्रक्चर बनाउने भनेर भन्छौँ, अर्को भनेको हाम्रो सोको जोमेट्री मोडिफिकेसन भनेर भन्छौँ, त्यो भनेको बढी भिरालो जमिन छ भने त्यसलाई काटेर फाल्नु पर्यो अथवा करा करा बनाउनु पर्यो होइन, यो अर्को कन्सेप्ट छ। र विशेष गरी हामीले अहिले भनिरहेको छ कि जस्तै बायो इन्जिनियरिङ भनेर हामीले भन्छौँ, त्यो भनेको जुन माटो ढुङ्गा छ त्यसलाई सुहाउँदो खालको हामीले वृक्षारोपण गरौँ र त्यसमा चाहिँ वृक्षारोपण मात्रै नगरेर पानीको लागि उचित विकासको प्रबन्ध गरौँ, पानी जथाभावी नबगोस्। अर्को चाहिँ के भने त्यो ठाउँमा अति नै बढी धान नै नसक्ने गरेर यदि कुनै ढुङ्गा माटोहरू छन् भने त्यसलाई पनि काटेर फालिदिने, अहिले नै पहिले जाला जस्तो भयो, त्यसलाई चाहिँ हामीले थाम्न सकेनौँ, हामीले इन्जिनियरिङ स्ट्रक्चर बनाउनु पनि सकेनौँ भनेपछि त्यो भोलि झर्ला जस्तो भयो, पहिले जाला जस्तो भएको ठाउँ छ भने चाहिँ त्यसलाई पहिला नै हामीले काटेर फालिदिने।
पश्चिमी न्यूनचापी प्रणालीको प्रभावले आगामी केही दिन देशभर वर्षा जारी रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल भारतको मध्यप्रदेशको मध्य भूभागमा न्यूनचापीय क्षेत्र रहेको छ। साथै यो न्यूनचापीय क्षेत्र पश्चिम उत्तर पश्चिम सर्दैछ। महाशाखाका मौसमविद वरुण पौडेलसँग सहकर्मी दिनेश न्यौपानेले कहिलेसम्म र कुन कुन ठाउँमा बढी पानी पर्छ भनेर सोध्नु भएको छ।
पानी चाहिँ तपाईँको भोलिसम्म पनि रहने देखिएको छ होइन, पर्सिबाट मौसममा सुधार आउँछ। त्यपछि भोलि दिउँसो बेलुकाबाट चाहिँ सुदूरपश्चिम क्षेत्रबाट मौसम खुल्दै जाने देखिन्छ र काठमाडौँ र पूर्वका क्षेत्रमा भोलि पनि रहने देखिएको छ। बागमती यो गण्डकी प्रदेश लगायत पूर्वका क्षेत्रमा सरस्वती हेर्दाखेरि शनिबारदेखि चाहिँ मौसममा सुधार भएर जानेछ।
यो मनसुन पिरियडमै सबैभन्दा धेरै हो कि पानी परेको कि?
हजुर, यो मनसुन पिरियडमा छौँ हामी होइन, मनसुनको चार महिनाको समय हुन्छ। यो वर्ष चाहिँ जुन 12 तारिकबाट मनसुन सुरु भएर सेप्टेम्बर आज 24 तारिकसम्म आउँदाखेरि मनसुनकै वर्षाको रूपमा रहेको छ र मनसुन सकिने क्रममा चाहिँ अन्तिमतिर आइपुग्दै गर्दाखेरि देशभरि नै मनसुन फेरि सक्रिय भएर चाहिँ धेरै स्थानमा चाहिँ बदली भएर चाहिँ वर्षा भइरहेको छ भने केही स्थानमा भारी वर्षा पनि भइरहेको अवस्था छ। त्यसले गर्दाखेरि यो क्रम चाहिँ आज र भोलि रहन्छ र पर्सि शनिबारबाट मौसममा सुधार भएर जानेछ।
यहाँले जसरी भन्नुभयो अब पर्सिबाट मौसममा सुधार हुन्छ भनेर, यो सुधार नहुन्जेलसम्मका लागि कुन कुन ठाउँमा बढी पानी पर्छ?
अहिले चाहिँ विशेष गरेर यो गण्डकी प्रदेश, प्रदेश नम्बर 5, त्यस्तै चाहिँ बागमती प्रदेश र प्रदेश नम्बर 2 र प्रदेश नम्बर 1 केही स्थानहरूमा अझै पनि आज र भोलि बिहानसम्ममा चाहिँ एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना रहन्छ। ती स्थानहरूमा बाढी पहिरो जान सक्ने जोखिमहरू यथापत्तै रहन्छ। सिपसिपे झरी टाइपको भएको हुनाले विशेष गरी बेलुकाको समयमा चाहिँ वर्षा अझ बढी हुने र त्यहाँ चाहिँ पहिरो जान सक्ने जोखिम भएको हुनाले त्यहाँ चाहिँ हामी सचेत भएर बस्नुपर्ने हुन्छ।
अब कत्रो पानी पर्छ अब चाहिँ?
अब पानी भनेको चाहिँ यस्तै झरी टाइपको छ, धेरै स्थानमा चाहिँ हल्कादेखि मध्यम वर्षा नै हुन्छ र केही स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना छ। भारी वर्षा मध्यम वर्षा भन्नाले हामी 50 मिलिमिटरसम्मको लागि मध्यम वर्षा भन्छौँ, अधिकांश स्थानमा त्यस्तो हुन्छ भने केही स्थानमा चाहिँ 50 भन्दा बढी 100 मिलिमिटरको हारामा पनि वर्षा हुनसक्छ। यो चाहिँ 24 घन्टाको आकलनमा चाहिँ रातभरिमा त्यति हुन सक्ने सम्भावना रहन्छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
आइसर अर्थात् माइलेजको बादशाह आइचरको अफरले ल्याउने छ यसपालि दशैं र तिहारमा खुसियाली। आइचरका बस, ट्रक र टिप्परको हरेक खरिदमा पाउनुहोस् हात खाली नजाने स्योर साथ फुल चोइस अफर। कुनै पनि सेगमेन्टको खरिदमा 1,00,000 रुपियाँसम्मको नगद छुट, साथै मोटरसाइकल, स्कुटर, मोबाइल, ल्यापटप तथा स्मार्ट टेलिभिजन प्राप्त गर्ने सुनौलो मौका र निशुल्क सामग्री सहित 2 वर्षको फ्री सेड्युल सर्भिसिङ। आइचरका बस, ट्रक र टिप्परमाथि ढुक्कको लगानी, त्यसमाथि उपहारै उपहार, छानी छानी। विस्तृत जानकारीको लागि नजिकैको आइचरको सोरुम अथवा फोन 9803-11518 र 9803-11549 सम्पर्क गर्नुहोस्। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
नेपालमा कोरोना संक्रमणका कारण थप 17 जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज 12 पुरुष र 5 महिलाको मृत्यु भएको पुष्टि गरेको हो। यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या 453 पुगेको छ। आज पुष्टि गरिएका मृतकहरूमा काठमाडौँमा मात्र 1 वृद्धासहित 4 जनाको मृत्यु भएको छ। काठमाडौँकी 82 वर्षीय महिला र 79, 79 र 80 वर्षीय पुरुषको मृत्यु भएको हो। यसै गरी धनुषाका 68 र 70 वर्षीय, झापाका 78 वर्षीय, रौतहटका 65, भक्तपुर का 84 वर्षीय पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आजै भक्तपुरकी 73 वर्षीय, मोरङकी 55 वर्षीय, सुनसरीकी 81 वर्षीय र धादिङकी 32 वर्षीय महिलाको पनि मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। कोरोना संक्रमित तनहुँका 39, कपिलवस्तुका 50, दाङका 39, नवलप्रासीका 55 वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।
देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 69,000 नाघेको छ। संक्रमित मध्ये 50,000 बढी उपचारपछि स्वस्थ भइसकेका छन्। पछिल्लो 24 घण्टामा 1497 जना नयाँ संक्रमित थपिएसँगै हालसम्म संक्रमित हुनेको संख्या 69,301 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज काठमाडौँ जिल्लामा 609 जना, ललितपुरमा 95 जना, भक्तपुरमा 51 जना र चितवनमा 137 जना संक्रमित थपिएका छन्। पछिल्लो पटक 457 जना अस्पतालबाट डिस्चार्ज भएका छन्। अहिलेसम्म देशभर संक्रमित भएका मध्ये 72.7% अर्थात 50,411 जना उपचारपछि स्वस्थ भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या 18,437 रहेको छ।
तीन दिन अघि सीमा क्षेत्रमा स्थलगत अध्ययनका लागि हिल्सा बगरतिर गएको प्रमुख जिल्ला अधिकारीको टोली आज साँझसम्म पनि सदरमुकाम फर्किसकेको छैन। सीमा क्षेत्रको नामखा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले स्थलगत अध्ययनका लागि 30 जनाको सरकारी टोली सीमा क्षेत्रमा गएको र आज साँझसम्म फर्किन नसकेको थाहा सञ्चार नेटवर्कलाई जानकारी दिनुभयो। हिजो 11 नम्बरको पिलर भेटिएपछि चीनले बनाएका भवनहरू नेपाली भूमिमा परेको पाइएको छ कि चीनकै भूमिमा भनेर सोद्धा उहाँको जवाब यस्तो छ।
पछिल्लो विवरण चाहिँ अब नयाँ विवरण छैन, होइन 11 नम्बर पिलर चाहिँ अब खोजी भएर चाहिँ प्राप्त भएको चाहिँ जानकारी छ। कहाँ पर्छ भन्ने अब मैले त यकिन गर्न सक्दैन, होइन म प्राविधिक विषयको मान्छे पनि होइन। अब त्यो फेला परिसकेपछि 11 र 12 को बिचमा अब विभिन्न अब त्यो मार्किङहरू हाम्रो नक्सा कसरी गएको छ त्यो मार्किङहरू गर्नुपर्ने होला, होइन त्यो गरिसकेपछि स्पष्ट रूपमा चाहिँ यकिन हुन्छ। त्यो आँखाले तौलेर त त्यो मार्किङ त हुँदैन होला। अब नक्सा कसरी गएको छ, त्यसको 11 र 12 को बिचको दुरीको मार्किङ कस्तो छ, त्यो मार्किङले बताउने कुरा हो, होइन त्यो भइसकेपछि त अब कुनपट्टिको भूमि रहेछ भनेर स्पष्ट रूपमा आउँछ।
तपाईँले बुझेअनुसार त्यो गर्न कति समय लाग्दो रहेछ, कसरी टोली कुन टोलीले गर्छ, कसरी
त्यो हामीसँग प्राकृतिक टोली हुनु पर्यो, होइन अहिले हाम्रो अब नेपाली सेनाको केही टोलीहरूले हेरिरहेछ, उहाँहरूसँग पनि त्यो कतिको अब त्यो ज्ञान छ मलाई त्यो थाहा भएन, होइन सम्बन्धित अब एउटा विशेषज्ञ त हामीसँग चाहियो नि।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चीनले नेपाली भूमिमा भवन बनाएको भन्ने विषयमा सरकारको प्रस्तुतिप्रति आपत्ति जनाएको छ। नेपाल चीन सीमामा पर्ने हुम्लाको नामखा गाउँपालिका क्षेत्रमा चीनले नेपालको भूभागमा भवन निर्माण गरेको भन्ने विषयमा सरकारले हतारमा बोलेको काँग्रेसको टिप्पणी छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै सीमा मिचिएको छैन भनेर परराष्ट्र मन्त्रालयले हिजो सार्वजनिक गरेको धारणाप्रति ध्यानाकर्षण भएको बताउनु भएको छ। सीमा मिचिएको हो वा होइन भन्ने विषयमा स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत होइन काँग्रेसको विज्ञप्तिमा भनिएको छ। अध्ययन टोलीले 11 नम्बर पिल्लर हिजो मात्रै भेटेको र चीनले निर्माण गरेको भवनहरू 12 नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि मात्र थाहा हुने स्थितिलाई सरकारले हेक्का नराखेको काँग्रेसले बताएको छ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले पछिल्लो केही दिन यता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरूलाई आज मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको हो। मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या तत्काल आफूलाई जानकारी दिन भन्नुभएको उहाँका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्तन गर्न हप्तामा 2-3 बिदा दिने प्रस्ताव तयार गरी मन्त्री परिषदमा पेश गर्ने भएको छ। मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा 2 दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्री परिषदमा पेश गर्ने निर्णय गरेको हो। पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीप कुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति पनि निर्माण गरिएको छ।
यसैबीच मन्त्री फेरबदलको चर्चा चलिरहेका बेला अहिले पनि मन्त्री परिषदको बैठक जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज डाक्नु भएको बैठक अहिले बालुवाटारमा जारी भएको एक मन्त्रीले जानकारी दिएका छन्। यसअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा भेटवार्ता भएको थियो। मन्त्री परिषद पुनर्गठनको चर्चा चलिरहेको अवस्थामा दुई अध्यक्षले छलफल गर्नुभएको हो। दुई नेता बीचको भेटवार्तामा हालका केही पुराना मन्त्रीहरूलाई विदा गरेर नयाँ मन्त्रीहरूले अवसर दिने कुराकानी भएको बताइएको छ। यसअघि पेरिस टाणामा बसेको स्थायी कमिटी बैठकमा मन्त्री परिषद पुनर्गठनबारे छलफल भएको थियो।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बीमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। सार्क राष्ट्रका विदेश मन्त्रीहरूको भोलि हुने भर्चुअल बैठकमा भारत पनि सहभागी हुने भएको छ। नेपालका परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले अध्यक्षता गर्ने भर्चुअल बैठकमा भारतीय विदेश मन्त्री एस जयशंकर सहभागी हुनुहुनेछ। पाकिस्तानसँगको राजनीतिक किचलोका कारण सार्कलाई प्राथमिकतामा नराखेको भारतले पछिल्लो समय COVID-19 को संकटसँगै यसमा सक्रिय हुन थालेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सार्कका विदेश मन्त्रीहरूको भर्चुअल बैठकमा विदेश मन्त्री जयशंकर सहभागी हुने पुष्टि गर्नुभएको छ। यससँगै बैठकमा सार्कका 8 सदस्य राष्ट्रको सहभागिता हुने करिब पक्का भएको छ।
नेपाल र इजरायल बीच यही असोज 14 गते श्रम सम्झौता हुने भएको छ। जेरुसलम स्थित इजरायली विदेश मन्त्रालयमा सम्झौता पत्रमा हस्ताक्षर हुनेछ। इजरायलको नर्सिङ क्षेत्रमा नेपाली केयर गिभर लैजाने सम्बन्धमा सम्झौता हुन लागेको हो। सम्झौता पत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डाक्टर अन्जान साख्य र इजरायलका विदेश मन्त्री गाबी अस्खेनासीले हस्ताक्षर गर्ने तेल अभिव स्थित नेपाली दूतावासका द्वितीय सचिव अर्जुन घिमिरेले जानकारी दिनुभएको छ। दुई देशबीच श्रम सम्झौता भएपछि सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जानेछन्।
19 सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बनेको छ। डाक्टर केसी अहिले त्रिविशेष्वर अस्पतालमा भर्ना हुनुभएको छ। उहाँका सहयोगी प्रीतम सुवेदीले 19 सत्याग्रह बसेको 11 दिनमा आइपुग्दा डाक्टर केसी एकदमै गलेको र बोल्न सक्ने अवस्थामा नरहेको थाहा संचार नेटवर्कलाई जानकारी दिनुभएको छ। यसअघि डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर बनेपछि सरकारकै बलमा नेपालगञ्जबाट काठमाडौँ ल्याइएको थियो। आज सोलिडारिटी फर डाक्टर गोविन्द केसी समूहले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले युवाहरूको समूहलाई तितरबितर पारेको थियो।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले विद्यालय नर्स कार्यक्रमका लागि करारमा कर्मचारी नियुक्ति प्रक्रिया सुरु गरेको छ। एक नर्सिङ अधिकृत सहित प्रतिस्थानीय तहमा दुईजनाका दरले 118 स्थानीय तहका लागि विद्यालय नर्स पदमा 5 तहका दरखास्त आह्वान गरिएको छ। मन्त्रालयले 118 स्थानीय दुईजनाको दरले 236 र रसुवाको गोसाईकुण्ड गाउँपालिकाका लागि एकजना गर्ने 237 जनाको आवेदन आज खुला आएको हो। स्थानीय तहका तोकिएका विद्यालयमा कार्य गर्नुपर्ने गरी एक व्यक्तिले एक स्थानीय तहमा मात्रै आवेदन दिन पाउने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।
जनकपुरको कुर्था जयनगर रेल सञ्चालनका लागि नेपाल रेलवे कम्पनी लिमिटेडले आह्वान गरेको कर्मचारी भर्ना प्रक्रिया स्थगित भएको भन्ने हल्ला मात्रै भएको कम्पनीले जनाएको छ। नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले कर्मचारी भर्ना प्रक्रिया स्थगित नभएको प्रष्ट पार्नुभएको छ। जनकपुरको कुर्थादेखि भारत बिहारको जय नगरसम्म रेल सञ्चालनका लागि रेलवे कम्पनीले विभिन्न पदमा 129 कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। विज्ञापन भर्ने समय असोज 12 गतेसम्मका लागि तोकिएको छ।
धनुषाको शहीद नगर नगरपालिकाका मेयर उदय बर्बरिया र लेखापाल लोकबहादुर नेपाली विगत 15 दिनदेखि सम्पर्कविहीन भएर बस्दा सेवाग्राही मर्कामा परेका छन्। मेयर बर्बरिया र लेखापाल नेपाली कार्यालय आउन छाडेपछि कामकाज प्रभावित भएको छ। मेयर बर्बरियाले कार्यालय कहिलेसम्म आउने भन्ने विषयमा प्रमुख प्रशासकीय अधिकृत र उपमेयरलाई समेत जानकारी नदिएको अधिकृत धीरेन्द्र कर्णले बताउनुभयो।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। विश्वका 5,16,00,000 व्यक्ति जलवायु परिवर्तन सम्बन्धी प्रकोपबाट प्रभावित भएका एक अध्ययनले देखाएको छ। इन्टरनेसनल फेडरेसन अफ रेड क्रस र रेड क्रिसेन्ट सोसाइटी आइएफआरसीको क्लाइमेट सेन्टरले प्रकाशन गरेको त्यस अनुसन्धान प्रतिवेदनमा कोभिड-19 पनि प्रत्यक्ष रूपमा मौसम सम्बन्धित प्रकोपबाट प्रभावित व्यक्तिहरूलाई असर पार्दै दुःख बढाइरहेको उल्लेख छ। जलवायु सम्बन्धी आपतकाल र महामारीको संयुक्त प्रभावको विशाल रूपमा प्रदर्शन हुँदै आएको पनि प्रतिवेदनमा जनाइएको छ। विश्वका कयौं मानव समुदायहरूमा एकपछि अर्को गर्दै जोखिमको सामना गरिरहेको र जोखिम झन बढेको प्रतिवेदनको निष्कर्ष छ। कम्तीमा 5,16,00,000 मानिसलाई बाढी खडेरी र आँधीबेहरी कोभिड-19 लगायतबाट प्रत्यक्ष प्रभावित भएको प्रतिवेदनको ठहर छ। बाढी खडेरी र आँधीबेहरीबाट 3,000 बढी व्यक्तिको मृत्यु भएको छ। यस्ता प्रकोपबाट सबैभन्दा धेरै प्रभाव भारत र बङ्गलादेशमा परेको छ। यी दुई देशको करिब 4 करोड व्यक्ति बाढी आँधी र कोभिड-19 प्रभावित भएका छन्।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 3,21,00,000 नाघेको छ। ओल्डमिटरको तथ्याङ्क अनुसार विश्वभर 3,21,38,000 बढी कोरोना भाइरसबाट संक्रमित भएका छन्। कुल संक्रमितको 4% अर्थात 9,82,700 जनाको मृत्यु भइसकेको छ भने 2,37,08,300 मानिस अर्थात 96% संक्रमित उपचारपछि स्वस्थ भएका छन्। अहिले विश्वभर 74,46,900 सक्रिय संक्रमित छन्। तीमध्ये 62,300 बढी गम्भीर अवस्थामा छन्। कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा 71,40,000 संक्रमित हुँदा 2,06,000 संक्रमितको मृत्यु भइसकेको छ। दोस्रो प्रभावित मुलुक भारतमा कुल संक्रमितको संख्या 57,37,000 पुगेको छ भने ब्राजिलमा 46,27,700 जना संक्रमित भएका छन्। मृत्यु हुनेको संख्या भारतमा भन्दा ब्राजिलमा धेरै छ। ब्राजिलमा 1,39,000 संक्रमितको मृत्यु हुँदा भारतमा मृतकको संख्या 91,200 पुगेको छ।
नेपाल परिवेशमा अब खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा अहिले किङ्स इलेभेन पन्जाब र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा भइरहेको छ। युएको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाब टस हारेर बेङ्गलोर विरुद्ध ब्याटिङ गरेको छ। उसले ताजा अवस्थामा 8.12 ओभरको समाप्तिमा 1 विकेट खर्चेर 65 रन बनाएको छ। दुवै टोलीले यस सिजनको आफ्नो दोस्रो खेल खेलिरहेका छन्। बेङ्गलोरले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो भने पन्जाब पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो।
युईएफए सुपर कपको उपाधिका लागि आज जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब सेभिल्ला भेट्दैछन्। खेल नेपाली समयअनुसार राति 1:15 सुरु हुनेछ। सुपर कपको उपाधिका लागि बायर्न च्याम्पियन्स लिगको विजेता र सेभिल्ला युरोपा लिगको विजेताको हैसियतले भिड्न लागेका हुन्। बायर्नले च्याम्पियन्स लिगको फाइनलमा पीएसजीलाई 1-0 पराजित गर्दै उपाधि जितेको थियो भने सेभिल्लाले युरोपा लिगको फाइनलमा इन्टर मिलानलाई 3-2 पराजित गर्दै उपाधि कब्जा गरेको थियो।
र अस्ट्रेलियाका चर्चित पूर्व क्रिकेटर डिन जोन्सको निधन भएको छ। क्रिकेटर जोन्सको आज 59 वर्षको उमेरमा निधन भएको हो। पूर्व प्रशिक्षक र क्रिकेट कमेन्टेटर समेत रहेका जोन्सको हृदयघातका कारण निधन भएको बताइएको छ।
हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति, 14 मृत्यु, अझै 2 मनसुन सक्रिय रहने पूर्वानुमान।
मन्त्री परिषद बैठक बालुवाटारमा चल्दै, मन्त्री फेरबदल हुने सम्भावना।
नेपालमा कोरोना संक्रमितको संख्या 69,000 नाग्यो, 50,000 बढी उपचारपछि स्वस्थ।
विश्वभर 5 करोड मानिस जलवायु परिवर्तनबाट प्रभावित, मानव समुदाय एकपछि अर्को जोखिमको सामना गर्दै।
र आइपिएलमा पन्जाब बेङ्गलोर विरुद्ध ब्याटिङमा।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। पद प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद। जगत र सरस्वती बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।